الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الذين لا يؤمنون بالآخرة ليسمون الملائكة تسمية الأنثى وما لهم به من علم إن يتبعون إلا الظن وإن الظن لا يغني من الحق شيئا. فأعرض عمن تولى عن ذكرنا ولم يرد إلا الحياة الدنيا ذلك مبلغهم من العلم إن ربك هو أعلم بمن ضل عن سبيله وهو أعلم بمن اهتدى. ولله ما في السماوات وما في الأرض ليجزي الذين أساءوا بما عملوا ويجزي الذين أحسنوا بالحسنى. الذين يجتنبون كبائر الإثم والفواحش إلا اللمم إن ربك واسع المغفرة هو أعلم بكم إذ أنشأكم من الأرض وإذ أنتم أجنة في بطون أمهاتكم فلا تزكوا أنفسكم هو أعلم بمن اتقى. إن الذين لا يؤمنون بالآخرة، بيشك جو لوگ آخرت پر ایمان نہیں رکھتے، ليسمون الملائكة تسمية الأنثى، وہ فرشتوں کو لڑکیوں کے نام دیتے ہیں. وما لهم به من علم، اور ان کے لیے اس پر کوئی دلیل نہیں، ان کے پاس اس کی کوئی خبر نہیں. ان يتبعون الا الظن، وہ صرف ظن کا اتباع کر رہے ہیں. وَإِنَّ الظَّنَّ لَا يُغْنِي مِنَ الْحَقِّ شَيْئًا، اور بے شک ظن حق کے مقابلے میں کچھ کام نہیں آتا. فَأَعْرِضْ عَمَّنْ تَوَلَّى، سو آپ اعراض کیجئے اس شخص سے جو روح گردانی کرے. وَلَمْ يُرِدْ إِلَّا الْحَيَاةَ الدُّنْيَا، اور جو نہ چاہے مگر دنیاوی زندگی کو. ذَلِكَ مَبْلَغُهُمْ مِنَ الْعِلْمِ، یہ ان کی علمی سوچ کی انتہا ہے. ان رَبَّكَ هُوَ أَعْلَمُ بِمَنْ ضَلَّ عَنْ سَبِيلِهِ، بے شک آپ کا پروردگار وہ خوب جانتا ہے اس شخص کو جو گمراہ ہوا اس کے راستے سے. وَهُوَ أَعْلَمُ بِمَنِ اهْتَدَى، اور وہ خوب جانتا ہے اس شخص کو جو راہ پر رہا. وَلِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ، اور اللہ ہی کی ملک ہے وہ ساری چیزیں جو آسمانوں میں ہیں اور وہ ساری چیزیں جو زمین میں ہیں. لِيَجْزِيَ الَّذِينَ أَسَاءُوا بِمَا عَمِلُوا، تاکہ وہ بدلہ دے ان لوگوں کو جنہوں نے برا کیا ان کے اعمال کا. وہ بدلہ دے ان لوگوں کو جنہوں نے اچھا کیا بھلائی سے. الذین یجتنبون کبائر الاثم والفواحش, وہ لوگ جو بڑے گناہوں سے بچتے ہیں اور بے حیائی کے کاموں سے. الا اللمم, سوائے کچھ آلودگی کے. ان ربک واسع المغفرہ, بے شک آپ کا پروردگار وسیع مغفرت والا ہے. ہوا اعلم بکم, وہ تمہیں خوب جانتا ہے. اذ انشاکم من الارض, جب اس نے تمہیں پیدا کیا زمین سے. واذ انتم اجنتن, اور جب تم جنین تھے بچے تھے. فی بطون امہاتکم, تمہاری ماؤں کے پیٹوں میں. فلا تزکو انفسکم, بس تم اپنی خود کی صفائی مت بیان کرو, بس تم خود کو پاکیزہ مت ٹھہراؤ. ہوا اعلم بمن اتقا, وہ خوب جانتا ہے اس شخص کو جو متقی ہے. سورۃ النجم کی ابتدائی آیات میں رسالت کا بیان تھا, اور یہ رسالت کا بیان شروع کی 18 آیتوں میں بلیغ طریقے سے اور مبسوط طریقے سے بیان ہوا. اس کے بعد افرعیتم اللات والعزى ومناۃ الثالثۃ الاخرى الکم الذکر ولہ الانسا سے توحید کا بیان شروع ہوا. اور من جملہ ان باتوں کے جو توحید کے باب میں بیان ہوئی ہے, ایک بات یہ ہے کہ حق تعالی شانہ ارشاد فرماتے ہیں, ان ہی الا اسماء سمیتموها انتم وآباؤکم ما انزل اللہ بها من سلطان. یہ مورتیاں, یہ بت, یہ دیو, یہ دیویاں جن کو تم معبود سمجھتے ہو اور جن کی تم پوجا کرتے ہو, ان کی حقیقت سوائے اس کے کچھ نہیں ہے کہ صرف نام ہیں. اگر میں کسی کی طرف اشارہ کر کے کہوں کہ یہ احمد بھائی ہیں, تو احمد بھائی یہ نام ہے, اور نام کے پیچھے حقیقت بھی ہے, وجود ہے احمد بھائی کا. جب میں کہوں حافظ علی, تو حافظ علی کے پیچھے ایک حقیقت ہے. میں کہوں مولانا محمد علی, تو مولانا محمد علی کے پیچھے ایک حقیقت ہے. لیکن یہاں کوئی بیٹھا نہ ہو اور میں کہوں کہ دیکھو یہ محمد بھائی بیٹھے ہوئے ہیں, تو آپ کہیں گے کہ یہ تو صرف نام ہے, اس کے پیچھے حقیقت کچھ بھی نہیں ہے, ہے ہی نہیں, وجود ہی نہیں ہے. تو انہی الا اسماء سمیتموها کا مطلب یہ ہے کہ جن لوگوں کو تو نے معبود بنا رکھے ہیں سوائے نام کے کچھ نہیں ہے, ہے ہی نہیں, ان کی کوئی حقیقت ہی نہیں, وجود ہی نہیں, نام ہے صرف. 10 پاؤنڈ کی نوٹ ہاتھ میں پکڑ کر میں کہوں کہ بھئی یہ 10 پاؤنڈ کی نوٹ ہے, تو یہ 10 پاؤنڈ کی نوٹ نام ہے اور اس کے پیچھے حقیقت بھی ہے, وجود ہے 10 پاؤنڈ کا. لیکن ہاتھ میں کچھ نہ ہو اور میں کہوں کہ یہ 50 پاؤنڈ کی نوٹ ہے, تو سب کا ذہن جو ہے وہ یا تو اس بات کی طرف جائے گا کہ یہ ہم سے مذاق کر رہا ہے, یا اس بات کی طرف جائے گا کہ عقل میں فطور ہے.
توحید کے باب میں ایک بات یہ بیان کی کہ انہی اللہ اسماؤن سمیتموہا، جب ہم کہتے ہیں کہ اللہ تو یہ نام بھی ہے اور اس کے پیچھے حقیقت بھی ہے، وجود ہے اللہ کا. تو جب ہم بولتے ہیں اللہ تو اللہ کے پیچھے ایک حقیقت ہے، بہت بڑی حقیقت ہے، اور اس حقیقت پر عقلی اور نقلی دونوں قسم کی دلیلیں ہیں. ایسا نہیں کہ ہم نے اللہ کہا اور پھر دعویٰ کر دیا کہ اللہ کے پیچھے ایک حقیقت کے اور اس پر کوئی دلیل نہیں ہے، دلیلیں ہیں. لیکن یہ لات، یہ عزا، یہ منات صرف نام ہے، ان کے پیچھے حقیقت کچھ نہیں ہے. انہی الا اسماؤن، یہ تو صرف نام ہے. سمیتموہا انتم وآباؤکم، جو تم نے اور تمہارے باپ داداؤں نے گھڑ لیے ہیں، رکھ لیے ہیں. ما انزل اللہ بها من سلطان، ان پر اللہ نے کوئی دلیل نہیں اتاری ہے. اب ایسی چیز جس کی بنیاد کوئی نہ ہو، جس کی دلیل کوئی نہ ہو، اس کو ظن کہتے ہیں. ان یتبعون الا الظن، یہ تو صرف ظن کا اتباع کر رہے ہیں، جسے اردو میں گمان کہیں گے، وہم کہیں گے، ایک خیال کہیں گے، بے بنیاد خیالات. صرف گمان ہے، ذہن میں ایسا ہے کہ لات خدا ہے، منات خدا ہے، عزا خدا ہے، ایک ذہن میں، وہ حقیقت میں کچھ نہیں. اور جب ایک بات ذہن میں بیٹھ جاتی ہے، ایک عقیدہ، ایک نظریہ، چاہے دنیاوی نظریہ ہو چاہے اخروی نظریہ ہو، ایک نظریہ بیٹھ جائے ذہن میں، تو اس نظریے کی پھر شاخیں نکلتی ہیں. مثال کے طور پر ایک شخص ہے، وہ چھوٹا موٹا آدمی ہے، اس کے پاس علم نہیں ہے، عالم نہیں، قرآت کا فن نہیں، قاری نہیں، تقوی نہیں تو متقی، پرہیزگار، ولی نہیں، ہوشیاری بہت کم، ذہانت نہیں، لیکن ایک نظریہ اس نے اپنے ذہن میں گھڑ لیا کہ میں بہت ہوشیار، میں بہت علم والا، اور میں بہت متقی. یہ بنیاد ہوتی ہے، پہلا نظریہ یہ ہے. ایت تبیون الا الظن، یہ ہے گمان، یہ ہے بغیر کسی دلیل اور بغیر کسی بنیاد کے کوئی نظریہ اپنے ذہن میں بٹھا لینا. یہ میں تفصیل اس لیے عرض کر رہا ہوں کہ کسی کے ذہن میں ایسا خیال نہ آئے کہ اس کا تعلق صرف شرک سے ہے. ایک مومن بھی اپنے بارے میں ایک نظریہ بنا لیتا ہے کہ میں بہت ہوشیار ہوں، صاحب علم بھی اگر شیطان کے ہاتھوں میں آ جائے تو یہ نظریہ بنا سکتا ہے کہ اس شہر کے اندر مجھ سے زیادہ علم والا کوئی نہیں ہے. اور ایسے صوفی صاحب تو درجنوں میں اور ہزاروں میں آپ کو ملیں گے جو یہ نظریہ قائم کر لیتے ہیں کہ مجھ سے زیادہ خاندان میں بزرگ کوئی نہیں ہے، اس بستی میں مجھ سے بڑا بزرگ کوئی نہیں. اب جب یہ نظریہ قائم ہو جاتا ہے تو پھر اس کی دوسری شاخیں، وہ شاخیں کیا ہے؟ چونکہ میں سب سے بڑا عالم ہوں اس لیے اس بستی کے ہر عالم کو میری عزت کرنی چاہیے، مجھے ہر جلسے کا صدر بنانا چاہیے، میں کسی بھی جگہ پر چلے جاؤں صدر مجلس میں مجھے بٹھانا چاہیے، میرے مشورے کے بغیر کوئی کام نہیں کرنا چاہیے، میں چونکہ خاندان میں سب سے بڑا بزرگ اس لیے میری دعا کے بغیر کسی کو کوئی کام شروع نہیں کرنا چاہیے. تو دیکھو نظریہ ایک تھا، اب اس نظریے کی وجہ سے کتنی چیزیں ریئل لائف میں وجود میں آئیں گی. یہ ہے وما تحول انفس، یہ تبیون الا الظن، ایک گمان ہو گیا کہ یہ اللہ ہے، یہ خدا ہے، گمان کہ یہ جو مورتی ہے یہ ہمارا خدا ہے. اب خدا ہے تو آگے پھر خدا کے ساتھ کوئی معاملہ بھی تو کرنا پڑے گا نا. یہ ہے وما تحول انفس، تو یہ اتباع نہیں کر رہے ہیں مگر گمان کا اور ان چیزوں کا جن کی ان کے جی چاہت رکھتے ہیں، خواہش کرتے ہیں. اب یہ ہے کہ بھائی ہر سال فنا تاریخ کو بت کے نام پر جانور ذبح کرنا چاہیے، یہ ہے وما تحول انفس. آگے اب یہ شروع سلسلہ شروع ہو گیا. तो जिन मूर्तियों को इन्होंने खुदा करार दिया है सिवाय नाम की और कुछ नहीं है, हकीकत में वो खुदा नहीं है। एक शख्स आलिम ना हो और वो ये कहे कि मैं आलिम हूं, एक शख्स मुफ्ती ना हो वो कहे कि मैं मुफ्ती हूं, एक डॉक्टर नहीं हो वो कहे मैं डॉक्टर हूं, तो आप क्या कहेंगे? हमारे मुहावरे में कहे नाम का डॉक्टर है, हकीकत कुछ नहीं है। इतना खोखला अकीदा है ये बुत परस्ती का। तो एक तरफ तो ये खोखला अकीदा और दूसरी तरफ वलकद जाअहुम मिर रब्बिहिमुल हुदा, तो एक तरफ ये खोखला अकीदा जिसकी कोई बुनियाद नहीं और दूसरी तरफ हमारा पैगंबर हमारी तरफ से हिदायत लेकर के आया है जिसकी बुनियाद मजबूत और ठोस। तो मजबूत और ठोस बुनियादों वाले नजरिए को छोड़कर खोखले अकीदे को ये लोग इख्तियार कर रहे हैं। इसकी वजह यह है कि आखिरत से गाफिल है, बस ये वजह है। ये नहीं कि आखिरत को जानते नहीं, ये आखिरत से गाफिल हो गए। आखिरत से गाफिल हो गए तो आखिरत का अकीदा खत्म हो गया, आखिरत का अकीदा खत्म हो गया तो अब उनकी जहां तक सोच है सिमट कर नीचे आ गए। और ये गैर मुस्लिम नहीं, मुस्लिम के साथ भी हो सकता है। एक मुस्लिम वो है जो आखिरत पर ईमान रखता है और हर वक्त उसे मुस्तहजर है कि एक दिन मुझे मरना है और मुझे अल्लाह के सामने खड़ा होना है और मुझे अल्लाह को जवाब देना है। जब हर वक्त ये बात होगी तो उसकी हर सोच के अंदर ये अकीदा कार फरमा होगा। सोच होगी ना उसकी, घर में बैठा हुआ है, नमाज का वक्त हो गया, तो अब एक सोच आएगी कि नमाज के लिए ना जाऊं और दूसरी सोच आएगी कि नमाज के लिए जाऊं, नमाज के लिए ना जाऊं घर ही में पढ़ लूं। इसके पीछे एक सोच कार फरमा होती है, वो सोच ये है कि अगर मैं घर में भी पढ़ ली तो इसमें क्या हरज है, क्या हरज है इसमें। क्या हरज का मतलब ये कि आखिरत की जवाबदेही को भूल गया, या ये कि मस्जिद में चला जाऊंगा तो कुछ सवाब ज्यादा मिल जाएगा, घर में पढ़ लूंगा तो कुछ सवाब कम हो जाएगा, तो अब इसमें क्या हरज है, शरी उजर भी मेरे पास है घर में पढ़ने की। देखो ये सोच आखिरत की, एक की सोच यह है कि नहीं मैं आखिरत को ज्यादा से ज्यादा समेटना चाहता हूं, और दूसरी की सोच यह है कि आखिरत में बस नजात पालू इतना काफी है। एक शख्स रमजान के 30 दिन के रोजे रखता है कि बस नजात पालूं, और दूसरा जो है 30 दिन के रोजे रखता है और शव्वाल के भी 6 दिन के रोजे रखता है, क्यों, मैं नजात भी पालूं और मुझे और भी कुछ मिले। तो ये जो सोच अंदर पैदा होती है कि ये करूं ये ना करूं, ये करूं ये ना करूं, ये करूं ये ना करूं, ये नजरिए की बुनियाद पर होती है। तो अल्लाह ताला शानहु इरशाद फरमाते हैं कि आप इन्हें हक की तरफ बुला रहे हैं, ये हक को कबूल करने के लिए तैयार नहीं हो रहे हैं, हालांकि एक तरफ नजरिया खोखला दूसरी तरफ नजरिया पुख्ता। इसकी वजह एक ही है, इन्नल्लज़ीना ला युमिनूना बिल आखिरा, बेशक जो लोग आखिरत पर ईमान नहीं रखते, लयुसम्मूनल मलाइकत तस्मियतल उनसा, वो ऐसी खोखली खोखली बातों की तरफ जाएंगे अपनी ख्वाहिशात को पूरी करने के लिए। वो लड़कियों फरिश्तों को लड़कियों का नाम देते हैं, वमा लहुम बिही इल्म, और उनके पास इस मामले में कुछ खबर नहीं है, इनके पास इस मामले पर कोई दलील नहीं है। ये तबेउन इल्ला ज़न, वो तो सिर्फ ज़न का इत्तेबा कर रहे हैं, और ज़न जो है वो गुमान और वहम, उसका जब हकीकत के साथ मुकाबला किया जाए तो कोई हैसियत नहीं। इन ज़न्न ला युग्नी मिनल हक के शैआ, हक और हकीकत के मुकाबले में ज़न कुछ फायदा नहीं देता। एक शख्स जो है वो कोर्ट में खड़ा हो जाए और इतनी लंबी तकरीर करे और 50 दलीलें पेश कर दे, लेकिन वो दलीलें नहीं है, दलीलें नहीं है, ऐसी बातें करता चला जाता है अपने दिमाग से जो कानून में कोई दलील नहीं है, 50 दलीलें बयान कर गया, ये जन से बात कर रहा है और उसका मुकाबिल एक ठोस दलील पेश कर देता है। तो ये जन जो है वो हक और हकीकत के मुकाबले में कोई हैसियत नहीं रखता। اب یہاں تک جو ہے وہ تردید ہو گئی شرک کی اور توحید کا اس بات ہو گیا کہ ان کے پاس کچھ بھی نہیں ہے سوائے زن کے. اور زن میں کیوں مبتلا ہو گئے؟ اس لیے کہ دھیرے 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 آخرت سے غافل ہو گئے. مومن بھی جب دھیرے 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 آخرت سے غافل ہوتا ہے تو دین کو چھوڑتا چلا جاتا ہے. اس لیے فکر آخرت ہر وقت دل دماغ میں رہنی چاہیے اور اس سلسلے کی کتابیں پڑھنی چاہیے. موت کی یاد ہے, فضائل صدقات ہیں, جنت کا تذکرہ, جہنم کا تذکرہ. ایسی مجلسوں میں بیٹھنا چاہیے, ایسے لوگوں کے پاس بیٹھنا چاہیے جن کی صحبتوں میں بیٹھنے کی وجہ سے اللہ اور آخرت یاد آئے. بزرگوں کی صحبتوں میں بیٹھنے سے اللہ یاد آتا ہے, آخرت کی یاد آتی ہے. اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم سے جب پوچھا گیا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم ہم کن لوگوں کی صحبت اختیار کریں, کن کے پاس بیٹھا کریں, تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ ایسے لوگوں کی صحبت اختیار کرو جن میں تین خوبیاں ہوں. نمبر ایک, جن کی صحبتوں میں بیٹھ کر اللہ یاد آئے, اللہ یاد آئے. نمبر دو, جن کی صحبتوں میں بیٹھ کر آخرت یاد آئے. اور نمبر تین, جن کی صحبتوں میں بیٹھنے سے آپ کے علم میں اضافہ ہو. ہر مجلس میں کوئی نہ کوئی نئی بات ملتی ہے, ایسے لوگوں کے ساتھ بیٹھا کرو. اور آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اکثر ذکر حادم اللذات, لذتوں کو توڑنے والی چیز کو بہت زیادہ یاد کرو. الموت یعنی موت کو. کیوں؟ اس لیے کہ موت کی یاد سے آخرت یاد آتی ہے, اور آخرت جب یاد آتی ہے تو دنیا کی خواہشات ٹوٹتی ہے. وما تهوى الانفس ٹوٹتا ہے. ظن جو ہے وہ کافور ہوتا ہے. اب آگے اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم کے لیے ایک تسلی کا سامان ہے, وہ یہ ہے کہ یہ اگر ایمان قبول نہیں کر رہے ہیں تو آپ اپنے آپ کو پگھلائیے مت. ایسے لوگ جن کے ذہن کہ کسی بھی خانے میں آخرت کی فکر ہی نہیں ہے وہ ہدایت پر نہیں آ سکتے. اس لیے جو آپ کی بات سے منہ پھیرے آپ اس سے منہ پھیر لیجیے. فاری رمن طول, آپ اعراض کیجیے اس شخص سے جو روگردانی کرے. اعراض اور روگردانی ایک ہی ہے, روگردانی چہرے کو پھیر لینا. آپ ہٹا لیجئے اپنے چہرے کو, منہ کو پھیر لیجئے, اٹینشن کو دوسری طرف کر لیجئے, اگنور کیجئے ایسے لوگوں کو. فاری دمن طول ان ذکرنا, جو ہمارے ذکر سے اعراض کرے آپ ان سے اعراض کر لیجئے, جو ہمارے ذکر سے روگردانی کرے آپ ان سے روگردانی کیجئے. اور ذکر سے کیا مراد ہے؟ ذکر سے مراد قرآن مجید ہے, ذکر سے مراد نصیحت ہے, اور ذکر سے مراد اللہ کی یاد ہے. تو جو اللہ کے ذکر سے روگردانی کرے, جو آپ کی نصیحت سے روگردانی کرے, اور جو قرآن سننے سے روگردانی کرے, اور اگر سن لے تو اس پر عمل کرنے سے روگردانی کرے, تو آپ ایسے شخص سے روگردانی کر دیجئے, کر لیجئے. اس لیے کہ جو شخص ایسا کرتا ہے اس کے بارے میں سمجھ جانا چاہیے کہ اس کی زندگی کا مقصد الحیات الدنیا کے علاوہ کچھ نہیں ہے. فاری من تولا, سو آپ اعراض کیجئے اس شخص سے جو اعراض کرے. آپ منہ پھیر لیجئے اس شخص سے جو روگردانی کرے, جو منہ پھیرے ہمارے ذکر سے, ہمارے قرآن سے, ہماری نصیحت جو آپ کے ذریعے بھیجی جا رہی ہے اس سے, اور جو ارادہ نہ کرے مگر دنیاوی زندگی کا. ذالک مبلغہم من العلم, یہ ان کی علمی سوچ ہے, یہ ان کی उनके इल्म की इंतहा है। इसको भी जरा समझिए, ये उनके इल्म की इंतहा है। देखो जैसे पहले मैंने अर्ज किया कि मुस्लिम गैर मुस्लिम दोनों इसके शिकार हो सकते हैं अलग अलग दर्जे में। गैर मुस्लिम तो इस तरह शिकार हुआ कि इतना नीचे गिर गया कि उसने तो अकीदे की तरफ भी तवज्जो नहीं की, और मोमिन ने अकीदे की तरफ तवज्जो तो की और ईमान कबूल कर लिया, मगर ईमान कबूल करने के बाद आमाल के लिए जो हर वक्त आखिरत को याद रखना चाहिए था वो उसने नहीं किया। तब दो मोमिन हो गए हमारे सामने, एक मोमिन वो कि जिसका मकसद आखिरत है और दूसरा मोमिन वो जिसका मकसद दुनिया है। जिसका मकसद आखिरत होगा और जिसकी सोच आखिरत होगी वो हर हर मरहले पर माद का सोचेगा कि मरने के बाद एक जिंदगी है, मेरा ये कदम मुझे नुकसान तो ना पहुंचा दे आखिरत में, मैं ये जो कदम उठा रहा हूं मेरे लिए आखिरत में फायदा मंद है या नहीं, ये कदम अगर मैं उठाऊंगा तो बहुत फायदा मुझे होगा आखिरत में, इसलिए मुझे किसी भी सूरत में यह अमल करना चाहिए, यह सोच होगी उसकी। और दूसरा मोमिन वो है कि जिसका मकसद अब दुनियावी जिंदगी हो गया है, आखिरत की जिंदगी नहीं, तो उसके जहन में ये बात आएगी कि अगर मैं नमाज पढ़ने चला गया तो क्या मिलेगा, लेकिन अगर मैं नमाज पढ़ने के लिए नहीं गया और आधे घंटे के लिए मैंने दुकान खोली तो मुझे ये फायदा हो जाएगा। उसके जहन में हर वक्त माश है, माश दुनिया कमाना। जिसकी सोच उखरवी है उसके जहन में हर वक्त माद मरने के बाद की जिंदगी, और जिसकी सोच दुनियावी है उसके जहन में हर वक्त माश। ये उनकी इल्मी पहुंच है, ये उनकी सोच की पहुंच है, यानी सोचते 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 एक हद तक जाते हैं, वहां एक पर्दा है, पर्दे के पीछे आखिरत है, बस वहां से आगे जा ही नहीं सकते। और जो उखरवी सोच वाला होता है तो उनकी जो सोच की इंतहा होती है वो हमेशा उस पर्दे के पीछे होती है, इधर नहीं होती। वो हर वक्त आखिरत के बारे में सोचता रहता है कि ये करूंगा तो आखिरत में ये मिलेगा, ये करूंगा तो आखिरत में ये नुकसान होगा। और जिसकी दुनियावी सोच है उसके जहन में हमेशा क्या रहता है कि ये करूंगा तो दुनियावी फायदा होगा, ये करूंगा तो उखरवी नुकसान, दुनियावी नुकसान होगा। और जाहिर है कि जैसी सोच वैसा अमल। अब अल्लाह जल्ला जलालुहु व अम्मा नवालुहु इरशाद फरमाते हैं कि ये दो किस्म के लोग दुनिया में हमेशा रहेंगे, पर इनको जानता कौन है। इन रब्बक हुवा आलमु बिमन दल्ला अन सबीली, बेशक आपका परवरदिगार वो खूब जानता है उस शख्स को जो उसके रास्ते से गुमराह हुआ, और वो खूब जानता है उस शख्स को जिसने सही राह ली, जो हिदायत याफ्ता रहा। यहां पर दो बातें अर्ज करना चाहता हूं। पहली बात जो है वो तालिबी इल्मों के लिए, वो ये है कि यहां कुरान ये कह रहा है कि इन्न ज़न्न ला युग्नी मिनल हक के शैआ, ज़न जो है वो हक के मुकाबले में कुछ काम नहीं आता। और हम लोग पढ़ते पढ़ाते बार बार ये जिक्र करते हैं कि ये ज़न्नी दलील है और ये कतई दलील है, ये दलील कतई है, ये दलील ज़न्नी है। कुरान कहता है कि ज़न कुछ काम नहीं आता, और हम बार बार बयान करते हैं कि ये जन्नी दलील है, ये जन्नी दलील है, ये भी दलील है, ये भी दलील है। और जन्नी दलीलों से कितने मसाइल मुस्तंबद होते हैं। तो समझ लेना चाहिए कि एक इस्तेलाही जन है और एक वो जन है जो लुगवी जन है, जिसको कुरान ने यहां बयान किया है। लुगवी जन उसको कहते हैं जिसके पीछे कोई दलील ना हो, और इस्तेलाही जन उसको कहते हैं जिसके पीछे दलील हो, वो जन्नी दलील, ये दलील है उसके पीछे, उस जन के पीछे। अकीदा साबित होगा कती दलील से, अहकाम जन्नी दलील से भी साबित हो जाते हैं। तो अहकाम साबित करने के लिए जन नहीं है, जन्नी दलील है, और उसको जन्नी दलील जो कहा गया है वो इस वजह से कि उसको कतई के मुकाबले में जन्नी कहा गया है, कि कतई दलील फर्स्ट ग्रेड की दलील है और जन्नी दलील सेकंड ग्रेड की दलील है, वो भी दलील है ये भी दलील है। और यहां जो कहा गया है कि जन हक के मुकाबले में कुछ काम नहीं आता, इसका मतलब यह है कि जन से कोई हकीकत वजूद में नहीं आती, साबित नहीं हो सकती। इससे मुराद वो जन है जिस पर कोई प्रूफ ना हो, कोई एविडेंस ना हो, कोई दलील ना हो। ये तो तालिब इल्मों के लिए थी। दूसरी बात यह है कि यहां पर एक गिरोह का बयान हुआ है जिसकी दो सिफतें बयान की गई हैं। एक सिफत यह है कि वो अल्लाह के कुरान से, अल्लाह की तरफ से आई हुई नसीहत से और अल्लाह के जिक्र से, अल्लाह की याद दिलाने वाली चीजों से, ऐसी मजलिसों से जिसमें अल्लाह की याद पैदा होती है, अल्लाह का जिक्र किया जाता है, इल्मी मजलिस है, दीनी मजलिस है, दावती मजलिस है, हदीस का दर्ज है, कुरान का दर्ज है, ऐसी मजलिसों से एराज करते हैं, कुरान से एराज करते हैं, अहादीस से एराज करते हैं, इल्म से एराज करते हैं, अल्लाह के जिक्र से एराज करते हैं, अल्लाह को याद दिलाने वाली चीजों से एराज करते हैं, आखिरत बनाने वाली नसीहतों से एराज करते हैं। एक खूबी है उनकी, और दूसरी उनकी खूबी क्या है कि उनका मकसद दुनिया है, आखिरत नहीं है। वलम युरीद इल्लल हयात दुनिया, मकसद दुनिया हो गया है। और मैंने ये अर्ज किया कि ये दो खूबियां जो है गैर मुस्लिम में तो होती ही हैं, उसमें तो होती ही है कि वो कुरान नहीं पढ़ना चाहता, वो कुरान देखना नहीं चाहता, कुरान समझना नहीं चाहता, हदीसों का पैगाम नहीं जानना चाहता, उलमा से दूर दूर भागते हैं, मुसलमानों से दूर भागते हैं, एतराज करते हैं इस्लाम पर, और लगे हुए हैं रात दिन अपने मजहब पर भी अमल नहीं करते, रात दिन लगे हुए हैं किस में, माश में, माश में, माश में, माश में, हर वक्त उनकी सारी मेहनतें दवा में तरक्की हो जाए, दवा बेहतर से बेहतर हो जाए, सफाई बेहतर से बेहतर हो जाए, हथियार बेहतर से बेहतर हो जाए, माली एतबार से, इक्तिसादी एतबार से बेहतर हो जाएं। बस दुनिया में एक दौड़ है, एक मुल्क दूसरे मुल्क के मुकाबले में इसी दौड़ में लगा हुआ है। आप दुनिया के जितने मुल्क हैं उन मुल्कों में से एक मुल्क नहीं बता सकेंगे जिसके बारे में आप ये कहे कि ये आखिरत की दौड़ में लगे हुए हैं। ममालिक, सारे ममालिक एक दूसरे के साथ मुकाबला कर रहे हैं दुनिया में, मकसद सिर्फ दुनिया है। और फिर उन मुल्कों में रहने वाले जो बाशिंदे हैं, चाहे वो हुक्मरान हो चाहे रईयत हो, उनको भी अगर आप देखें, चाहे मुसलमान हो चाहे गैर मुस्लिम हो, दीन की दौड़ के बनिस्बत दुनिया की दौड़ में ज्यादा नजर आते हैं। और ذلك مبلغهم من العلم, ये इनकी सोच है, ये आखिरी सोच है, बस वहीं तक। ऐसी दो खूबियों के हामिलीन के बारे में अल्लाह ताला अपने नबी को क्या हुक्म फरमा रहे हैं सल्लल्लाहु अलैहि वसल्लम, आप ऐसे लोगों से मुंह फेर लीजिए, ये तवज्जो के काबिल नहीं है। और जब मैं आपको कह रहा हूं कि आप मुंह फेर लीजिए, तो मैं तो फेर चुका ही हूं, ऐसा तो नहीं हो सकता ना कि अल्लाह तवज्जो कर रहा है और नबी को कहे कि मुंह फेर लीजिए। आज हमारे पाकिस्तान के हालात को देखिए, इंडिया के हालात को देखिए, अफ्रीका के हालात को देखिए, मुस्लिम हो या गैर मुस्लिम, हर मां बाप की ये तमन्ना होती है कि मेरा बेटा किसी तरह कॉलेज में दाखिल हो जाए, कॉलेज से यूनिवर्सिटी में दाखिल हो जाए और डिग्री इसके हाथ में आ जाए ताकि हमारे गरीबी के अय्याम खत्म हो जाए, हमारा गरीबी का दौर खत्म हो जाए। अब जाकर देखिए पाकिस्तान में, जाकर देखिए इंडिया में, गरीब मुल्कों में, यहां पर तो है ही, यहां पर तो है ही कि लोग जो है अपने दुनियावी फ्यूचर का सोचते हैं कि मेरे बेटे को अगर मैंने हाफिज बनाया, मेरे बेटे को अगर मैंने आलिम बनाया, मेरे बेटे को अगर मैंने दीन में लगाया तो मेरा जैसा घर है वैसा ये घर अफोर्ड नहीं कर सकेगा, मेरे पास जैसी गाड़ी है वैसी गाड़ी अफोर्ड नहीं कर सकेगा, मेरी जैसी लाइफस्टाइल है उस लाइफस्टाइल में वो जी नहीं सकेगा। मालदार है वो इस तरह सोचते हैं और जो गरीब है वो ये सोचते हैं कि हमारे मां बाप के पास वसाइल नहीं थे या ये कि उनकी समझ नहीं थी तो वो तो हमें एजुकेशन नहीं दे सके जिसकी वजह से हम ये गरीबी के दौर से गुजर रहे हैं। कम से कम हम हमारी औलाद के मुस्तकबिल को अच्छा करने के लिए इनको तो पढ़ाएं। ये पूरी दुनिया की ये सोच है इस वक्त। वो लोग जो इल्म को चाहते हैं, उलमा को चाहते हैं, मदारिस को चाहते हैं, इज्जत की नजर से देखते हैं, वो भी जब अपनी औलाद की बात आती है तो नहीं नहीं भाई इसमें खतरा है, नहीं बच्चे का मुस्तकबिल का मसला है। उलमा को मैं बहुत चाहता हूं, हुफाज को बहुत चाहता हूं, मुझे बहुत रश्क आता है जब मैं देखता हूं हाफिजों को, आलिमों को, पढ़ने पढ़ाने वालों को देखता हूं तो मुझे बहुत, लेकिन नहीं मेरी औलाद के लिए नहीं, मेरे नवासों पोतों के लिए ये चीज नहीं। ये हकीकत है कि नहीं? जब कौम की ये हालत हो जाए कि सोच उनकी बस यहीं तक, मेरी औलाद की दुनिया का क्या, और उससे आगे सोच ही न सके कि मेरी औलाद की आखिरत का क्या, मेरी आखिरत का क्या, मेरी औलाद की आखिरत का क्या, तो ऐसी कौम से अल्लाह की नजर हट जाती है। ठीक है जो गैर मोमिन है उनसे ज्यादा हटेगी, जो मोमिन है उनसे कम हटेगी, फर्क होगा लेकिन नजर हट जाती है। और जब नजर हट जाती है तो फिर मुस्लिम कौम भी अपने आप को उन हालात में पाएगी जिन हालात में इस वक्त दुनिया में अपने आप को पा रही है। इसलिए जरूरत इस बात की है कि हम आखिरत को मकसद बनाएं और आखिरत को मकसद बनाकर इल्म और कुरान और अल्लाह की के नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीसें और जो नसीहतें कुरान और हदीस की शक्ल में आई हैं उनसे अपने आप को वाबस्ता करें और मकसद आखिरत को बनाए। मैं बचपन में स्कूल में भी अव्वल नंबर से पास होता था और मदरसे में भी, और हम लोग जब यहां आए तो यहां भी कुछ अरसे के बाद इसी स्कूल में मैं पढ़ता था सामने, तो मैं अव्वल नंबर से पास होने लगा। तो उस वक्त सब यहां किसान आए हुए थे, इंडिया से, पाकिस्तान से, बांग्लादेश से, गरीब लोग, वर्किंग क्लास, कोई ग्रेजुएट व्रेजुएट कोई था नहीं, तो हमारे वाले सब को लोग कहते थे कि सलीम को पढ़ाओ, यानी यूनिवर्सिटी में भेजो, कॉलेज यूनिवर्सिटी, और ये ग्रेजुएट बनेगा, हमारे वाले से को मशवरा देते थे। और ये मशवरा सबको बहुत अच्छा भी लगता था और जिसको मशवरा दिया जाए उसे उसके दिल को भी बहुत अच्छा लगना चाहिए, इसलिए कि देहातों से आए हुए थे और एक एहसास कहतरी का शिकार थे कि भाई हम लोग और हम कॉलेज में, हम लोग यूनिवर्सिटी में, ये मुमकिन ही नहीं, गरीब लोग, अब यहां एजुकेशन फ्री है, इंग्लैंड आ गए, मैदान खुला मिल गया। लेकिन अल्लाह ताला करोड़ों रहमतें नाजिल फरमाए उन पर, उनका एक ही जवाब होता था कि मैंने मेरे सलीम को अपनी आखिरत के लिए तय कर लिया है। यह है कि उस वो जो पर्दा पड़ा हुआ होता है उससे आगे की सोचना, मैंने मेरे सलीम को अपनी आखिरत के लिए तय कर लिया है। اور مجھے جب میں دارالعمبری میں پڑھ رہا تھا اور جب میں چھٹیوں میں آتا تھا اور جب ہم دونوں باپ بیٹے اکیلے ہوتے تھے تو مجھے قریب بلاتے تھے اپنے پاس اور مجھے نصیحت کرتے تھے کہ بیٹا دیکھو تمہیں میں پڑھا تو رہا ہوں لیکن فارغ ہونے کے بعد کہیں ایسا نہ ہو کہ تم اس کام کو چھوڑ کر کسی دوسرے کام میں لگ جائیں. یہ تو وہ زمانہ تھا کہ جب علماء اسی کام میں لگتے تھے, علماء اسی کام میں لگتے تھے. تو میں ان سے کہتا تھا کہ آپ مجھے پڑھا رہے ہیں, ہم پڑھ رہے ہیں, مولوی ہو جائیں گے, تو یہی کام تو کرنا ہے. کہتے کہ نہیں, تم مجھ سے وعدہ کرو, تم مجھ سے وعدہ کرو, تم مجھ سے وعدہ کرو کہ تم یہی کام کرو گے, اس لیے کہ اگر میں تمہیں یونیورسٹی بھیجتا تو تمہاری تعلیم مفت میں ہو جاتی. اس وقت یہاں یونیورسٹی میں فیس نہیں تھی اور دارالعمبری میں مجھے فیس دینی پڑ رہی ہے. اور تم اگر یونیورسٹی جاتے اور ڈگری کرتے, اس کا مطلب ہے کہ انہیں پورا شعور تھا, اگر تم ڈگری کرتے کوئی کچھ بنتے, لوئر بنتے, ڈاکٹر بنتے, تو بڑی تنخواہ آتی گھر میں. اور اس زمانے کے اندر اولاد جو ہے وہ اپنی تنخواہ ماں باپ کے ہاتھ میں پکڑواتی تھی 1970s میں. اور دارالعمبری سے تو فارغ ہوگا, کسی جگہ امامت کرائے گا تو امامت کی تنخواہ کیا ہے وہ میں جانتا ہوں, اس لیے کہ خود میں امام ہوں. تو میری تو مدد کیا کرے گا, شاید مجھے تیری مدد کرنی پڑے گی. مطلب یہ کہ پورا شعور تھا انہیں. اور بائی چوئس انہوں نے مجھے اس راستے پہ ڈالا, اس لیے کہ انہوں نے خود کی آخرت کا بھی سوچا اور میری آخرت کا بھی سوچا. تو مجھ سے یہ فرماتے تھے کہ دیکھو میں ابھی خرچ کر رہا ہوں, یونیورسٹی میں خرچ نہ کرنا پڑتا, فارغ ہونے کے بعد تیری طرف سے مجھے تعاون ملتا. مولوی بنا رہا ہوں, مجھے کوئی امید نہیں ہے کہ تو میرا کچھ تعاون کر سکے گا. اگر اس کے باوجود تو نے اس راہ کو چھوڑ کر دوسری راہ اختیار کر لی تو میری تو آخرت بھی گئی اور دنیا بھی گئی, میری تو دنیا اور آخرت دونوں چلی جائے گی. اور اگر تو اس پر رہا, اگر اس پر رہا, تنخواہ بھی کم ہوگی, جیب بھی خالی ہوں گے, وسائل بھی نہیں ہوں گے, مگر اس پر تو رہا, محنت سے تو نے پڑھا اور فارغ ہونے کے بعد محنت سے دین کا کام کیا, تو خود کے پاس کچھ نہیں ہوگا لیکن اللہ پوری دنیا کو تیری خدمت میں لگا دیں گے. تو تیری دنیا بھی روشن ہو جائے گی اور میری اور تیری آخرت بھی بن جائے گی, اور پتہ نہیں اور کتنے لوگوں کی آخرت آباد ہوگی. یہ سمجھاتے تھے. تو یہ فارض امن تولا ان ذکرنا, وہ نصیحت سے اعراض کرنے والے نہیں تھے, نصیحت سے اعراض نہیں کرتے تھے, قرآن سے اعراض نہیں کرتے تھے, خود کو محتاج سمجھتے تھے. یہاں بیٹھے ہوئے ہیں وہ لوگ جنہوں نے ان کو دیکھا ہے کہ دین کی ایک ایک بات سننے کا اتنا شوق تھا کہ ہمارے دعوت و تبلیغ کے ساتھیوں کی روزانہ کی تعلیم کو بھی نہیں چھوڑتے تھے. علماء کے بیانات تو سنتے ہی تھے, بزرگوں کے بیانات میں تو جاتے ہی تھے, لیکن روزانہ کی تعلیم بھی نہیں چھوڑتے تھے کہ اس میں سے بھی مجھے اپنی آخرت کے لیے شاید کوئی چیز مل جاوے, میرے دل کو دستک دے, میری زندگی میں آ جائے تو میری آخرت بن جاوے. اور زندگی کو دیکھ کر لگتا تھا کہ اس شخص کو دنیا سے کچھ لینا دینا نہیں, یہ فکر آخرت میں لگا ہوا ہے, اپنی آخرت کی فکر میں لگا ہوا ہے. اور ہمارے مولانا اسماعیل دھورات صاحب وہ عربی دوم پڑھ کر کے چھوڑ کر کے آ گئے, پڑھنے کا دل نہیں چاہا. تو جب بھی میں چھٹی میں آتا تھا تو زارو قطار روتے تھے. تو پہلی چھٹی میں تو سمجھ میں آیا کہ ابھی واقعہ پیش آیا ہے, اب 3 سال گزر گئے, وہ کام میں لگ گئے, یہاں مسجد میں امامت میں لگ گئے, اور 3 سال کے بعد بھی وہ زارو قطار روتے تھے کہ اسماعیل پڑھنے کے لیے چلا جائے تو اچھا ہے, اسماعیل پڑھنے کے لیے چلا جائے تو اچھا ہے, یعنی مایوس نہیں. تو میں نے ان سے کہا, میں نے کہا کہ اب 3 سال ہو گئے, اب کیا ہے اس کی امید کی جا سکتی ہے. لیکن نہیں, ان کے دل میں ایک تڑپ تھی کہ میرا بیٹا عالم ہو اور عالم ہونے کے بعد دین کی خدمت کرے. عبداللہ کے بارے میں بھی ان کی یہی تمنا تھی کہ پڑھ جائے. 4 سال گزرنے کے بعد میں عمرے کے لیے جا رہا تھا اور مولانا اسماعیل مجھے چھوڑنے کے لیے ایئرپورٹ آ رہے تھے. ہم 2 بھائی ہی تھے اور ہم بس اسٹاپ کے پاس سے فلائی اوور سے نیچے گاڑی اتری تو وہ مجھ سے کہنے لگے کہ ایک بات بہت دنوں سے اندر چل رہی ہے تو اگر تم مجھے اجازت دو تو میں کہوں. میں نے کہا کہیے. تو کہا کہ میں اندر سے اینگزائٹی اور ڈپریشن کا شکار ہو گیا ہوں, مجھے اندر بہت بے چینی ہوتی ہے. میں نے کہا کیوں؟ کیونکہ بے چینی اس لیے ہو رہی ہے کہ میں نے پڑھنا چھوڑ دیا. میں نے کہا کب سے؟ تو کہ یہ چند ہفتوں سے, چند ہفتوں چند مہینوں سے. دیکھو اس بوڑھے باپ کی دعا 4 سال کے بعد رنگ لائی. تو میں نے کہا پھر تم نے کیا سوچا؟ تو کہ اگر ممکن ہو اور تم یہ سمجھتے ہیں کہ ابھی بھی میں عالم بن سکتا ہوں تو میں رمضان کے بعد دارالعلوم داخلہ لینا چاہتا ہوں. آئے اور وہ پڑھ گئے, اور عبداللہ کے لیے بھی بہت دعائیں کی ہوں گی. تو مقصد تو عالم بنانے سے ان کا یہ تھا کہ دین کی خدمت میں لگے, تو میں بھی دین کی خدمت میں ٹوٹی پھوٹی لگا ہوا ہوں, مولانا اسماعیل بھی لگے ہوئے ہیں, اور عبداللہ تو حافظ بن کر کے فیکٹری میں ویئر ہاؤس میں کام میں لگ گئے, تنخواہ بھی اچھی. وہ ابھی کچھ سالوں پہلے میرے پاس آئے اور مجھے کہنے لگے کہ عمر میری 40 سال ہو گئی, تو اب میرا دل یہ کر رہا ہے کہ میں کچھ دین کے لیے کروں. تو میں نے کہا کیا سوچا تم نے؟ تو کہ میں نے ایسا سوچا ہے کہ وہاں سے تو میں نے استعفا رکھ دیا ہے, نوٹس دے دیے, تو اب میں کسی جگہ پارٹ ٹائم کام کر کے اتنی مجھے روزی مل جاوے جس سے میرا گزران ہو جاوے, اور باقی وقت کچھ دین کے لیے, اور اگر اکیڈمی میں میرے لیے کوئی جگہ ہو تو میرے لیے بہت بڑی بات ہوگی. میں تو چاہتا ہی تھا وہ بھی دین کے کام میں لگے. یعنی میں آپ سے یہ عرض کر رہا ہوں میرے بھائیو, میری بہنوں, یہ درس قرآن ہے, اور تھوڑا واز کی طرف میں چلا گیا. بس میری درخواست یہ ہے کہ مقصد آخرت کو بناؤ, اس کو سوچو ہی مت, سوچو ہی مت. اللہ تعالی شانہ نے روزی کو اپنے ذمے لیا ہے اور تقوی کو ہمارے ذمے ڈالا ہے. اللہ نے یہ نہیں کہا ہے کہ تم تقوی کی فکر مت کرو, وہ تو میرے ذمے ہے, میں تم کو دوں گا. اللہ نے یہ کہا ہے کہ تقوی کے لیے تم محنت کرو, روزی میرے ذمے ہے. یعنی کیا مطلب اس کا؟ اس کا مطلب یہ کہ جو تمہارے مقدر میں جتنی جس وقت لکھی ہے وہ مل کر رہے گی, وہ مل کر رہے گی. اسی لیے آپ دیکھیے کہ ایک ڈاکٹر ہے, ایک لوئر ہے, کوئی انجینئر ہے, کوئی آرکیٹیکٹ ہے, اور 15-20 سال تک 30 سال تک وہ محنت کرتا ہے, اور دوسری طرف ان پڑھ انگوٹھا چھاپ ہے, تو دونوں کی انکم کو دیکھ لیجئے. بلکہ پوری دنیا میں زیادہ تر ایسے مالدار لوگ انگوٹھے چھاپ ہی ہوتے ہیں. ان کے مقدر میں وہ لکھا تھا, ان کے مقدر میں بھی یہی لکھا تھا جو ان کو مل رہا ہے, لیکن سبب بن گیا ان کا ڈاکٹری, سبب بن گئی ان کی وکالت. ایسا نہیں کہ اگر یہ وکیل نہ ہوتے تو یہ نہ ملتا, لیکن ہمیں اللہ نے یہ کہا ہے کہ بھئی تم ایک عقل میں نے دی ہے, اس کو صحیح استعمال کر کے. تو انہوں نے اپنی عقلوں کو صحیح استعمال کیا, کوئی ڈاکٹر بن گیا, کوئی کیا بن گیا, اور اللہ نے ان کو وہ روزی دی. مگر یہ کہ اسی پر منحصر رہنا, اس کو مقصد بنا کے رہنا, رات دن بس وہی کہ پیسے پیسے پیسے, قرض ادا ہو جائے, گھر فری ہو جائے, بڑا گھر لے لیں, اس سے بڑا گھر لے لیں, اس سے اچھا گھر لے لیں, اس سے اچھی. آخرت کا بھی کچھ سوچو, دنیا چند روزہ ہے, آخرت ہمیشہ کے لیے. تو قرآن یہ کہتا ہے کہ ذالک مبلغہم من العلم, یہ ان کی سوچ کی انتہا ہے, بس ان کی سوچ اتنی ہی ہے. تو مسلمان بھی اپنی ایک سوچ بنا لیتا ہے, دنیاوی سوچ بنا لیتا ہے, تو اس سے آگے کا نہیں سوچ سکتا. اور اگر آگے کا سوچتا ہے تو پھر اس کے ذہن میں خود بخود آئے گا کہ مجھے اگر اپنی آخرت چاہیے تو میں نصیحت سے, میں قرآن سے اعراض نہیں کر سکتا, مجھے جانا پڑے گا, سننا پڑے گا, اور سن کر کے اس کے مطابق عمل کرنا پڑے گا. اللہ تعالی شانہ مجھے آپ کو عمل کی توفیق عطا فرماوے. اب جو ہے یہاں سے وللہ ما فی السماوات و ما فی الارض سے آخرت کا بیان شروع ہو رہا ہے, معاد کا. تو پہلے رسالت ہو گئی, توحید ہو گئی, اب آخرت. اب یہ جو آخری حصہ ہے اوپر والی آیت کا, اس میں اللہ جل جلالہ وام منوالہ نے اپنے علم کا تذکرہ کیا کہ بے شک آپ کا پروردگار خوب جانتا ہے اس شخص کو جو گمراہ ہو گیا ہے, اور اسے بھی خوب جانتا ہے جو ہدایت پر ہے. ہدایت پر کون ہے, گمراہی پر کون ہے, اللہ خوب جانتا ہے. اور دو قسمیں ہو گئی, دو قسمیں, ایک 100% گمراہی یعنی کامل گمراہی, تو کفر اور ایمان, اور اس کے بعد جو ہے اعمال کی گمراہی, تو متقی اور پرہیزگار, اور دوسرا فاسق اور فاجر. خوب جانتا ہوں, ایک ایک شخص کے بارے میں پورا جانتا ہوں. تو علم میرے پاس تام ہے, इसमें इल्मे ताम का सबूत हो गया कि मेरे पास इल्म की कोई कमी नहीं, एक एक शख्स के बारे में मैं खूब जानता हूं। वलिल्लाहि मा फिस समावाति व मा फिल अर्द, इसमें कुदरत का बयान है, कब्जे का बयान है कि अल्लाह ही की मिल्क है जो कुछ आसमानों में है, जो कुछ जमीन में है। अब यहां पर इशारा यह किया कि आसमान जमीन इतनी बड़ी कायनात अल्लाह ने पैदा की, बेकार पैदा की, खामुखा पैदा की? नहीं, बेकार और खामुखा नहीं, अल्लाह वहदहु ला शरीक लहू की इबादत के लिए पैदा की। उसमें तौहीद का बयान साबित हो गया है, रिसालत का बयान साबित हो गया है। तौहीद और रिसालत का बयान साबित हो गया, इसका मतलब यह है कि अल्लाह ने इबादत के लिए हमें पैदा किया है, उसकी मर्जी के मुताबिक जिंदगी गुजारने के लिए पैदा किया है, और मरने के बाद की एक जिंदगी आने वाली है जिसमें पूछ होगी, और पूछ के बाद फिर जो फैसला होगा उसको इंप्लीमेंट किया जाएगा, नाफिज किया जाएगा। और किसी भी फैसले को इंप्लीमेंट करने के लिए दो चीजें आपको चाहिए, सही इल्म और कुदरत। जज को पता है कि ये गिल्टी है, इल्म तो है कि ये गिल्टी है, लेकिन जज को पता है कि अगर मैंने इसको गिल्टी करार दिया तो मेरी जान खतरे में है, मैं कुदरत मुझे नहीं है। पुलिस को पता है कि ये गिल्टी है, मगर अगर इसे गिरफ्तार करने जाएंगे तो हमारी जान खतरे में, देखो कुदरत नहीं है। यही कि कुदरत है मगर पता ही नहीं है, छुपा बैठा है। सजा देने के लिए इल्म और कुदरत चाहिए। अल्लाह कहते हैं कि मेरे पास इल्म भी है, मेरे पास कुदरत भी है। अब जब अल्लाह ने यह कारखाना बनाया है एक निजाम के तहत, उसकी इबादत के लिए, उसकी मर्जी के मुताबिक चलने के लिए, उसकी नामर्जियात से बचने के लिए, और जब उसके इल्म में भी सब कुछ है, उसे कुदरत भी सब कुछ है, तो उसका फिर नतीजा क्या होगा? ये लाम जो है यहां लामे आकिबत है, लाम यहां तालील के लिए नहीं आया है कि उसका महजूफ निकाला जाए, ये लामे आकिबत है। तो अल्लाह ताला शानहु ये इरशाद फरमा रहे हैं कि अल्लाह ही के लिए वो सारी चीजें हैं जो आसमानों में है, और वो सारी चीजें हैं जो जमीनों में है। तो हर चीज पे अल्लाह का कंट्रोल, कुदरत, काबू, और अल्लाह को हर चीज का इल्म, लिहाजा उसका नतीजा ये निकलेगा कि लियज़ियल्लज़ीना असाउ बिमा अमिलू, वो बदला देगा उन लोगों को जिन्होंने बुरा किया उनकी बदअमलियों का। वयज़ियल्लज़ीना अहसनु बिलहुस्ना, और वो बदला देगा उन लोगों को जिन्होंने अच्छा किया भलाई का। दुनिया में जो अच्छे अच्छे काम किए उनको भलाई का बदला मिलेगा, या उनको अच्छा बदला मिलेगा। अब ये कौन है ये मोहसिनीन जिनके बारे में ये कहा गया कि वयज़ियल्लज़ीना अहसनु बिलहुस्ना? ये अल्लज़ीना असाउ तो ऊपर आ गया कि जो लोग बुरा काम करेंगे तो उनको उनके करतूतों का बदला मिलेगा, वो ऊपर जिनका जिक्र हुआ, और नीचे जो अच्छा करेंगे उनको अच्छा बदला मिलेगा, अच्छा बदला मिलेगा, अच्छाई की वजह से बदला मिलेगा। ये कौन लोग हैं, ये मोहसिनीन कौन है? तो इनकी तारीफ की, अल्लज़ीना यज्तनिबून कबाइरल इस्म वल फवाहिश इल्ला लमम, ये आखिरी आयत है। ये वो लोग हैं जो बचते हैं बड़े गुनाहों से और बेहयाई के कामों से। देखो बड़े गुनाह जो है ना, बड़े गुनाह, उनमें कुछ काम वो हैं जो बड़े गुनाह भी होते हैं और बेहयाई के काम होते हैं, जैसे कत्ल करना, ये बड़ा गुनाह है मगर इसे बेहयाई का काम नहीं कहते, और जिना करना ये बड़ा गुनाह भी है और बेहयाई का काम भी है, तो इस गुनाह का दर्जा बढ़ गया। तो जो लोग बड़े गुनाहों से और बेहयाई के कामों से बचते हैं, ये है मोहसिन। इल्ला लमम, मगर कुछ आलूदगी, ये शाह साहब रहमतुल्लाह ने तर्जमा किया, शाह अब्दुल कादिर साहिब रहमतुल्लाह ने, मगर कुछ आलूदगी। और इसकी तफसीर में मुख्तलिफ बातें कही गई हैं, उनमें एक बात यह है कि कुछ आलूदगी यानी कुछ गंदगी, इससे इशारा किया सगाईर की तरफ, सगीरा गुनाहों की तरफ। तो मुहसिनीन जिनको आखिरत में अच्छा बदला मिलेगा, तो मुहसिनीन के साथ हम कुछ और भी कैद लगा देते हैं कि मुहसिनीन यानी अल्लाह के महबूबीन जिनको आखिरत में अच्छा बदला मिलने वाला है, ये मुहसिन और महबूब लोग कौन है? यानी मुहसिन बनने के लिए और अल्लाह का महबूब बनने के लिए क्या करना पड़ेगा? तो बड़े गुनाहों से बचना पड़ेगा, बड़े गुनाहों से, और बेहयाई के कामों से बचना पड़ेगा। बड़े गुनाहों से और बेहयाई के कामों से बचना पड़ेगा तो आप अल्लाह के अल्लाह की नजर में मोहसिन हो जाएंगे और अल्लाह के महबूब हो जाएंगे। थोड़ी यहां तवज्जो की मुझे जरूरत है। इल्लल लमम, सिवाय सगीरा गुनाहों के। तो इससे जो आम सुनने वाले को तासुर मिलता है वो ये है कि अल्लाह ताला शानुहु ये इरशाद फरमाना चाह रहे हैं कि मोहसिन और महबूब बंदा वो है जो कबीरा गुनाहों से बचे और बेहयाई के कामों से बचे। सगीरा से न बचे तो कोई हर्ज नहीं है, ये मुराद नहीं है, ये मुराद नहीं है इसका। या मतलब ये है कि मोहसिन वो है जो कबीरा गुनाहों से भी बचे और सगीरा गुनाहों से भी बचे। फवाहिश तो कबीरा गुनाहों में आ गया, तो बड़े गुनाहों से भी बचे और छोटे गुनाहों से भी बचे। और इल्लल लमम, सिवाय छोटे गुनाहों के, ये कहकर इशारा इस बात की तरफ किया कि एक ऐसा शख्स जो बड़े गुनाहों से भी बचता है, छोटे गुनाहों से भी बचता है, ये अल्लाह की नजर में महबूब है। और अगर इससे कोई छोटा गुनाह कभी सरजद हो जाता है तो वो गुनाह है, उसके नामे अमल में लिखा जाएगा, वो उसने बुरा किया, लेकिन अभी भी अल्लाह की नजर में वो महबूब ही है। छोटे गुनाह की वजह से महबूब होने से नहीं निकलता, बड़ा गुनाह करेगा तो महबूब होने से निकल जाएगा। तो ये मुहसिनीन है, मुहसिन ये महबूब लोग हैं जिनको आखिरत में अच्छा बदला मिलेगा। और महबूब लोग कौन है? वो लोग जो बचते हैं बड़े गुनाहों से और वो बचते हैं बेहयाई के कामों से। तो जब तक वो बड़े गुनाहों से और बेहयाई के कामों से बचते रहेंगे तो अल्लाह की नजर में महबूब रहेंगे। इन बड़े गुनाहों में से किसी गुनाह का इर्तिकाब कर लिया तो महबूब नहीं रहेंगे। अब इनको दोबारा महबूब बनने के लिए तौबा करनी पड़ेगी। लेकिन अगर इनसे कभी कोई गुनाह सगीरा सरजद हो गया तो महबूब ही रहेंगे। और चूंकि वो महबूब ही है इसलिए अल्लाह ताला शब कदर को बहाना बना के उसको खुद ब खुद माफ कर देंगे, शब बरात को बहाना बना करके खुद ब खुद माफ कर देंगे, वजू को बहाना बना करके खुद ब खुद माफ कर देंगे, चूंकि वो महबूब है। उसके लिए तौबा करनी जरूरी नहीं है। अगर तौबा भी कर ले तो बहुत अच्छा, लेकिन तौबा करनी जरूरी नहीं है। अब मजमून खत्म हो रहा है। यहां दो बातें बतलाई कि जो हमारे ऊपर ईमान ले आएंगे, ईमान लाने के बाद पूरी शरीयत पर अमल करेंगे, बड़े गुनाहों से दूर रहेंगे, बेहयाई के कामों से दूर रहेंगे, और फराइज को छोड़ना भी बड़ा गुनाह है, वाजिबात को छोड़ना भी बड़ा गुनाह है। तो फराइज और वाजिबात को नहीं छोड़ेंगे, बड़े गुनाहों से दूर रहेंगे और फोहश बातों से दूर रहेंगे, तो ऐसे लोगों के लिए जन्नत है, आखिरत की सारी खुशियां हैं। और जो लोग ईमान नहीं लाएंगे तो हमेशा के लिए जहन्नम में जलना पड़ेगा। ईमान लाते हैं मगर बड़े बड़े गुनाह करते हैं तो उनकी भी बात पुरुष होगी आखिरत में। अल्लाह अगर चाहेंगे तो अदल का मामला भी करे। इसीलिए गालिबन फुदैल बिन अयाज रहिमहुल्लाह तआला ने यह फरमाया है कि भाई अल्लाह अगर फजल करने पर आ जाए तो कोई गुना गुनाह कबीरा नहीं, और अल्लाह अगर अदल पर आ जाए तो कोई गुना गुनाह सगीरा नहीं। तो बड़े बड़े गुनाह तो उनका भी हिसाब देना पड़ेगा। अगर बड़े बड़े गुनाहों का पलड़ा भारी हो गया और अल्लाह ने माफ करने का फैसला नहीं किया तो उतनी मुद्दत के लिए जहन्नम में जाकर के साफ होना पड़ेगा, और फिर आदमी जन्नत में जा सकता है। तो ये दो गिरोह हैं और दोनों गिरोह का जिक्र आ गया। एक तरफ जो है वो गैर मुस्लिम या गुनहगार और दूसरी तरफ मोमिन और पाकबाज, तकवा और वरा वाला। अब दोनों का अंजाम जब बयान किया तो दोनों पर एक असर मुरतब हो सकता था। जो मुनकिर है वो जब सुनेगा कि ओहो मेरे लिए तो जहन्नम तय है, या मोमिन है मगर बहुत गुनाहों में डूबा हुआ है, तो उसको भी ऐसा होगा कि बस अब तो मारे गए, हमारे लिए तो कोई चांस नहीं है। तो इन पर मायूसी का असर मुरतब हो सकता था। और वो जो अच्छे लोग हैं मोमिन और पाकबाज, मोमिन भी हैं, बड़े बड़े गुनाहों से बचते हैं, और कभी कभार अगर सगीरा गुनाह हो जाता है तो वो खुद बखुद माफ भी हो जाता है, तो इन पर उजब का असर मुरतब हो सकता था कि हम लोग तो जन्नती हैं। अगर उन पर मायूसी का असर मुरतब हो जाए तो उनके लिए तो जन्नत का रास्ता बंद हो जाएगा, और अगर ये लोग उजब के शिकार हो जाएं तो इनका भी किया कराया हुआ धरा का धरा रह जाएगा। इसलिए अब आखिर में दोनों को मुतवज्जे कर रहे हैं, पहले उस जमात को जो मुनकिरीन की है, जो मायूसी के शिकार हो सकते हैं या बहुत गुनाह वाले हैं जो मायूसी के शिकार हो रहे हैं, उनको कह रहे हैं कि इन रब्बक वासिउल मगफिरा, बेशक आपका परवरदिगार वसी मगफिरत वाला है। तो अगर आप इस जमात में हैं जिन्होंने बुराई करके अपनी आखिरत को बर्बाद किया है, तो मरने से पहले पहले इस वासे उन मगफिरा रब की तरफ रुजू करके माफी मांग लो, ताकि तुम्हारे लिए भी जन्नत के फैसले हो जाएं। उनको उम्मीद दिलाई जा रही है कि ला तकनतु मिन रहमतिल्लाह, अल्लाह की रहमत से मायूस ना होना। इन्नल्लाह यग़फिरु ज़ुनूबा जमीअ, बेशक अल्लाह तआला शानहु सारे गुनाहों को माफ फरमाते हैं। या इबादी, ये मेरे बंदो, इन्नकुम तुख्तिऊना बिल्लैलि वन्नहार, तुम रात और दिन गुनाह करते हो, वन अग़फिरु ज़ुनूबा जमीअ, और मैं सारे गुनाहों को माफ कर देता हूं। जब मैं सारे गुनाहों को माफ कर देता हूं तो फस्तग़फिरूनी, मुझसे मगफिरत मांगो, अग़फिर लकुम, मैं तुम्हें माफ कर दूंगा। इसलिए मेरे भाइयों, आज हम सबको यह फैसला करना है कि इंशाअल्लाह सुम्मा इंशाअल्लाह आज से कोई गुनाह नहीं करेंगे। ये इरादा कर लो मेरे भाइयों, और अल्लाह के साथ पक्का इरादा करो, और ये उम्मीद रखो कि अल्लाह ताला शानहु इस कुरान की बरकत से हमारी मदद करेगा इस मामले में। ये तय कर लोगे आज से कोई गुनाह नहीं करना है, कोई गुनाह नहीं करना है। और अगर गुना हो जाए, गुना से पहले अपने आप को यह तसल्ली मत दो कि इन रब का वासिउल मगफिरा, गुना से पहले नहीं, गुना करने का मौका आए तो उस वक्त ये आयत लेज़ियल लदीना साहू बिमा अमिलू, अल्लाह सजा देगा मुझे आखिरत में, अल्लाह सजा देगा, अल्लाह पकड़ करेगा। लेकिन गुना हो जाए तो बहुत कोशिश की कि रुके रुके रुके, लेकिन नहीं रुक सके, गुना हो ही गया तो अब क्या करना है। इन रब्बक वासिउल मगफिरा, नहीं अब मुझे तौबा कर लेनी चाहिए, गुनाह तो हो गया तौबा कर लेनी चाहिए। तो गुनाह से बचना है, कबीरा से भी सगीरा से भी, और अगर हो जाए तो मायूस नहीं होना है, अल्लाह ताला शानहु की तरफ रुजू करके गुनाहों की बख्शिश तलब करनी है, और फिर अज्म कर लेना है कि अब गुनाह नहीं होगा। फिर गुनाह हो गया तो फिर तौबा करो, तौबा करने का फिर पक्का इरादा कर लो, मौत तक ये साइकिल जारी रखो, और बार बार एक गुनाह होता रहे तो सोचना चाहिए कि मैंने तो 10 मरतबा पक्का इरादा किया फिर भी इस गुनाह से बच नहीं सकता। इसका मतलब यह है कि प्लानिंग में शैतान और नफ्स मुझसे ज्यादा ताकतवर है, तो मुझे अपने शेख को बतलाना चाहिए कि यह गुनाह बार बार हो रहा है, आप मेरी इसमें मदद कीजिए, मेरी रहनुमाई कीजिए। तो शेख जो है अल्लाह के बरगुजीदा बंदे होते हैं, नेक होते हैं, तो उनकी दुआएं कुछ मिलेगी, और फिर उनकी जो रहनुमाई होगी उस रहनुमाई पर अमल करेंगे तो इंशाल्लाह नजात मिलेगी। और वो जो अच्छा काम कर रहे हैं और अच्छे रास्ते पर चल रहे हैं, उनके लिए अब कि देखो उजब का शिकार मत होना, उजब का शिकार मत होना। آپ عمل کر رہے ہیں, پانچ وقت کی نمازیں پڑھ رہے ہیں, ذکر بھی کر رہے ہیں, اور اپنے گمان کے مطابق گناہوں سے بھی بچ رہے ہیں, برائی سے بھی بچ رہے ہیں, مگر عجب کا شکار مت ہونا. کیوں عجب کا شکار مت ہونا؟ اس لیے کہ کبھی کبھی ہوتا یہ ہے کہ جو دکھتا ہے وہ ہوتا نہیں ہے, جو دکھتا ہے وہ ہوتا نہیں ہے. میں تو پانچ وقت کی نمازیں جماعت کے ساتھ چار سال سے پڑھ رہا ہوں, دس سال سے پڑھ رہا ہوں, بیس سال سے پڑھ رہا ہوں, تو نظر تو یہی آ رہا ہے نا, مگر کبھی کبھی اللہ کو جو معلوم ہوتا ہے وہ ہمیں نہیں ہوتا. اس لیے کہ نفس اور شیطان کا مکر اتنا باریک ہے کہ ہم جس چیز کو اچھا عمل سمجھ رہے ہیں وہ کچھ اس عمل میں ہم سے ڈلوا کر اسے خراب کر چکے ہیں, اور چالیس سال گزر گئے مگر ہمیں آج تک پتہ ہی نہیں چلا ہے. اس کا مطلب یہ نہیں کہ آپ بہت گھبرا جائیں شیطان اور نفس سے, نہیں, دل میں خوشی محسوس ہونی چاہیے اچھا عمل کر کے کہ الحمدللہ اللہ نے مجھ سے عمل کروایا, اللہ نے مجھے اس گناہ سے بچا لیا, لیکن اس پر اتنا ہی نہیں کہ میں جنتی ہو جاؤں گا اس عمل کی وجہ سے, نہ ہو سکتا ہے کہ اس میں کوئی کمی رہ گئی ہو. تو کبھی کبھی ایسا ہوتا ہے کہ جو عمل ہم نے کیا ہے اور ہمیں اچھا لگ رہا ہے وہ حقیقت میں اچھا ہی نہیں, بگڑ گیا ہے کسی چیز کی وجہ سے. ہو سکتا ہے کہ ریا اندر داخل ہو گئی اور آپ کو پتا ہی نہیں چلا. اور کبھی کبھی ایسا ہوتا ہے کہ جو عمل ہم نے کیا ہے وہ بگڑا تو نہیں ہے, بالکل پیور ہے, اس میں کچھ خرابی نہیں آئی, لیکن بعض اعمال ایسے ہیں کہ جب ان کو کرتے ہیں تو ان کی وجہ سے دوسرا عمل باطل ہو جاتا ہے. تو ہو سکتا ہے کہ جو عمل ہم نے کیا ہے وہ کسی دوسری برائی کی وجہ سے باطل ہو گیا ہے. اس لیے عمل کرنے کے بعد ڈرتا رہے اور امید رکھتا رہے, ڈرتا رہے کہ کہیں اللہ کے یہاں پکڑ نہ ہو جائے, اور امید بھی رکھے کہ نہیں نہیں اللہ ٹھیک کر کے قبول کر لے گا. یہ عاجزی ہر نماز کے بعد, ہر تلاوت کے بعد, ہر عمل کے بعد کہو, اے اللہ میں نے جو اعمال کیے ہیں اب تک پوری زندگی میں آپ کی توفیق سے کیے ہیں, ان میں کچھ بھی اگر کمی ہے جو آپ کی مرضی کے خلاف ہے تو آپ اسے درست کر کے قبول کر لیجیے. مثال ثواب کرتے ہیں قرآن ختم کر کے, اس وقت بھی یہ دعا کرو گے اللہ قرآن تو پڑھ لیا, اب اسے آپ قبول فرما لیجیے, اسے ٹھیک کر لیجیے اس میں جو کمی رہ گئی ہے, اور قبول فرما کر اس کا ثواب فلاں کو پہنچا دیجیے. اور تیسری بات یہ ہے کہ عمل جو کیا بالکل پیور اور کلین, اس میں نفس اور شیطان کچھ ڈال نہیں سکے, اور زندگی میں ایسا بھی کوئی عمل نہیں ہے کہ جس کی وجہ سے وہ عمل خراب ہوا ہے, یعنی دونوں اعتبار سے حفاظت. تو اب خطرہ یہ ہے کہ پتہ نہیں موت تک اسی طرح زندگی گزار سکیں گے یا نہیں, یہ ڈر رہے, عجب نہیں, ابھی تو موت آنی ہے. عرض کرنے کا منشا یہ ہے کہ عمل ہو گیا اچھا نظر آیا, پتہ نہیں اندر کیا ہے, دنیا میں بھی تجربہ ہوا ہے کہ نہیں کہ ہم ایگزام پیپر لکھنے کے لیے بیٹھے تھے اور ایگزام پیپر لکھ کر کے باہر نکلے تو ہمیں ایسا لگا کہ آج میں نے ایگزام پیپر بہت اچھا لکھا ہے اور مجھے کم سے کم 90% تو ملیں گے, بعد میں پتا چلتا ہے کہ 40 ملے. آپ کو پتا ہی نہیں تھا کہ آپ ایک 70 اندر ڈال کر کے آئے تھے جس کی وجہ سے پورا مضمون بگڑ گیا. ہوتا ہے کہ نہیں دنیا میں بھی؟ تو ہو سکتا ہے کہ ہمارے عمل کے اندر بھی گڑبڑ ہو اور ہمیں پتا نہ ہو, یا یہ کہ عمل تو بہت اچھا کیا مگر دوسرے عمل نے اسے بگاڑ دیا, پہلا سوال تو بہت اچھا لکھا مگر دوسرے اور تیسرے سوال نے اسے برباد کر دیا. اور تیسرا یہ کہ اب تک تو معاملہ بہت اچھا ہے, تو میڈیسن کا پہلا ایئر ہے اور واقعی بہت اچھا پرچا گیا اور ریزلٹ آیا 100%, مگر ابھی تو سیکنڈ ایئر بھی باقی ہے, تھرڈ ایئر بھی باقی ہے, فورتھ ایئر بھی باقی ہے, تو فرسٹ ایئر میں پاس ہونے والا میڈیسن کا طالب علم کبھی بھی پارٹی نہیں کرتا, وہ پارٹی چار سال کی بات کرتا ہے جب پاس ہو جاتا ہے. تو ہمارے چار سال کب ختم ہوں گے؟ جب ہماری روح نکلے گی, وہ پارٹی کا وہ ٹائم ہے. कि पता नहीं मौत तक क्या होता है। इसलिए अल्लाह ताला शानहु इरशाद फरमाते हैं कि उजब नहीं करना चाहिए किसी को भी, ला तुज़क्कू अनफुसर। और अब एक और आखिरी बात रह गई है, चलो भाई मान लिया कि आपको इतना यकीन है कि सब ठीक ठाक है, एक ऐसा अगर कोई हमारे पास मशीन होता जिससे पता चल जाता कि अमल भी ठीक गया, दूसरा भी कोई ऐसा अमल नहीं जिसने इसे बिगाड़ा, और ये मेरा कंप्यूटर बता रहा है कि अब आप इस मरहले पर पहुंच गए हैं कि आप जन्नती हैं। भाई ऐसी भी एक जमात दुनिया में आई है कि नहीं कि जिनको कुरान ने ये कह दिया है कि आप जन्नती हैं, सहाबा की जमात। तो सहाबाए किराम रिज़वानुल्लाह ताला अली मजमईन की जमात को तो यकीन था कि हम जन्नत में जाने वाले हैं, तो उनके लिए तो उजब में कोई गड़बड़ नहीं होनी चाहिए, उनको किस चीज का खतरा। तो उनको यह कहा जा रहा है ऐसे लोगों को कि अगर यकीन हो जाए किसी को कि मैं तो जन्नती ही हूं और मेरे सारे अमल महफूज है, तो उनको यह कहा जा रहा है कि भाई ये जिस मर्तबे पर आप पहुंचे हैं, जिन जिन कामों को करके उनके सारे वसाइल किसने दिए, ये तुमसे काम करवाए किसने, जब काम हमने करवाए तो फिर तुम उजब क्यों कर रहे हैं। बस उसी की तरफ इशारा किया, बेशक आपका परवरदिगार वसी मगफिरत वाला है, लिहाजा इस गिरोह को मायूस नहीं होना चाहिए, गुनाह करने वालों को, और ये नेकी करने वाले को उजब में मुब्तला नहीं होना चाहिए, इसलिए कि हुआ आलमो बिकुम इज़न शाकुम मिनल अर्द, जब अल्लाह ने तुम्हें जमीन से मिट्टी से पैदा किया वो तुम्हें खूब जानता है, और वो तुम्हें खूब जानता है जब तुम अपनी माओ के पेटों में बच्चे थे। इसका मतलब यह है कि इब्तिदाए आफरी नश से अब तक और अब से मौत तक तुम्हारे पास अच्छे अच्छे आमाल करने के जितने वसाइल हैं वो हक जल्ल मजदूहू ने दिए हैं। जमीन से गिजा निकाली, गिजा से नुतफा बना, नुतफे से तुम पैदा हुए, और फिर किन किन मराहिल से गुजार कर तुमको इंसान बनाया। अगर ये तुम निकलते और मरे हुए निकलते तो ये विलायत के मरातिब कैसे तुम पा लेते, जहानत न होती, मजनून होते तुम, तो ये सारी चीजें कहां से तुमको हासिल होती। ये सारे वसाइल जो इल्म दिया है, समझ दी है, हिदायत दी है, ये सब उसकी दी हुई है, और जब उसकी दी हुई है तो फिर तुम्हें उजब नहीं करना चाहिए। फला तुज़क्कू अनफुसकुम, उसकी दी हुई है इसलिए तुम्हें उजब नहीं करना चाहिए, और अपनी सफाई बयान नहीं करनी चाहिए कि मैं ऐसा हूं और मैं ऐसा हूं और मैं बुजुर्ग हूं और मैं मुकद्दस हूं और मैं फुला हूं। अल्लाह के बरगुजीदा बंदे होने की अलामत ही यह है कि वो दावा नहीं करता, बल्कि अपने को मिटाता है कि मैं कुछ नहीं हूं, मैं कुछ नहीं हूं, मैं कुछ नहीं हूं, मैं कुछ नहीं हूं, इसलिए कि वो डरते रहते हैं। इन उमूर पर वो सोचते हैं कि कहीं ऐसा तो नहीं कि मेरे ये सारे अमल है उसमें कोई गड़बड़ है, ऐसा तो नहीं कि कोई दूसरा अमल हो गया है पीछे या आगे हो जाए जिसकी वजह से सब किया कराया बर्बाद हो जाए, डरते रहते हैं। ऐसा तो नहीं कि खातिमा अच्छा ना हो, इससे तो कोई महफूज नहीं है इस डर से। तो इसीलिए अल्लाह जल्ल जलालुहु अम्मा नवालुहु इरशाद फरमाते हैं कि इन्नल लदीना यतलून किताब अल्लाह व अकामुस सला व अनफकू मिम्मा रज़क़नाहुम सिर्रन व अलानियतन यरजूना, कि जो पूरे दीन पर चलते हैं वो उम्मीद रख सकते हैं अच्छी आखिरत की, उम्मीद रख सकते हैं, यकीन के साथ कोई नहीं कह सकता। इसलिए यहां यह कहा गया कि फला तुज़क्कू अनफुसकुम, इसलिए कि अंदर की चीजों से तुम वाकिफ नहीं है, इसलिए तुम अपनी सफाई बयान मत करो, अपने को मुकद्दस मत ठहराओ, अपने को पाकीजा मत ठहराओ। क्यों भाई? इसलिए कि आप पाकीजा हैं या नहीं, आप मुकद्दस हैं या नहीं, आप बुजुर्ग हैं या नहीं, आप अल्लाह के वली हैं या नहीं, उसका पूरा मदार इस पर है कि आपके पास कामिल तकवा है या नहीं। और तकवा एक अंदर की चीज है जिसे अल्लाह के सिवा कोई जानता नहीं, तो जब तुम्हें पता ही नहीं है कि तुम्हारे पास तकवा है या नहीं, और अगर है तो कितना है, तो तुम कैसे दावा कर सकते हो। इसलिए तुम اپنے آپ کی صفائی بیان مت کرو، خود کو مقدس مت ٹھہراؤ، خود کو پاکیزہ مت ٹھہراؤ. ہوا عالم و بمن اتقا، وہ خوب جانتا ہے اس شخص کو جو متقی ہے، تقوی والا جو ہے اسے اللہ جانتے ہیں، وہ آخرت میں پتا چلے گا. تو اس سے جو ہے وہ عجب کا علاج بھی ہو گیا کہ جو کچھ ہم کر رہے ہیں وہ الحمدللہ اللہ کے فضل سے کر رہے ہیں، لہذا اسی کے لیے ہم شکر ادا کرتے ہیں کہ اللہ یہ سب کچھ آپ کی مدد سے ہو رہا ہے. بس ایاک نعبد و ایاک نستعین میں بھی یہی ہے کہ ہم آپ ہی کی عبادت کرتے ہیں اور آپ ہی سے مدد بھی چاہتے ہیں، تو حاجتوں میں بھی مدد چاہتے ہیں اور عبادت پر ہم جمے رہے لگے رہے موت تک، اس میں بھی ہم آپ کی مدد کے محتاج ہیں. تو بندے کو چاہیے کہ وہ کرتا رہے اور ڈرتا رہے، کرتے کرتے ڈرے اور ڈرتے ڈرتے کرے، کرتا رہے اور ڈرتا رہے، کرتے کرتے ڈرے اور ڈرتے ڈرتے کرے. تو کرے اور ڈرے، ڈرے اور کرے، ایسا نہیں کہ جب ڈر ہی ہے تو پھر کرے کیوں، صرف ڈر رہے نہیں، ڈرے اور کرے، ڈرتے ڈرتے کرے. اور ایسا کہ بھائی جب کر ہی رہے ہیں تو ڈر کس بات کا، نہیں، ہو سکتا ہے کہ قبول نہ ہو رہا ہو، تو کرتے کرتے ڈرے، تو ڈرتے ڈرتے کرنا ہے، کرتے کرتے ڈرنا ہے. اللہ تعالی شانہ مجھے آپ کو عمل کی توفیق عطا فرماوے، اور اللہ جل جلالہ وعم نوالہ ہمیں توحید پر بھی پختہ اعتقاد نصیب کرے، رسالت پر بھی پختہ اعتقاد نصیب کرے، اور اللہ تعالی فکر آخرت اعلیٰ درجے کی نصیب فرما کر ہمیں تزکیہ کی توفیق دے، اور تزکیہ کرا کر اپنی آخرت بنانے والا ہمیں بنائے. وآخر دعوانا الحمدللہ رب العالمین، وصلی اللہ علی نبینا محمد وعلی آلہ واصحابہ.